हजुर, यो कुमामोतोमा चाहिँ यो जापानको यो पश्चिममा पर्छ। यहाँ चाहिँ अहिले अस्ति 14मा अप्रेलको 14 बेलुका 9:30 बजी एकपटक भुइँचालो गयो, त्यो 7 रेक्टर स्केल जतिको। त्यसपछि चाहिँ त्यसको अर्को दिन 16 गतिको बिहानको 1:30 बजे 7.4 3 रेक्टर स्केलको भूकम्प गए पछाडि चाहिँ अहिले लगभग सबैजना त्यो सेल्टरहरूमा बसिराख्नु भएको छ। र यो दुईवटा भूकम्पले गरेर घाइतेहरू लगभग 50 जना जति पुग्नु भयो, मृत्यु भएको 50 जना, घाइतेहरू केही, र अहिले चाहिँ लगभग 1,00,000 जना जति मान्छेहरू विभिन्न सेल्टरहरूमा बसेको भन्ने अहिलेको डाटा छ, हिजो बेलुकासम्मको डाटा अनुसार। हजुर,
अनि अब हामीले समाचारहरूमा हेर्दाखेरि त घरहरू अब एकदमै भत्किएकोहरूको अब हामीले त्यहाँ समाचारहरूमा देखिरहेको छौँ, तर क्षतिको रूपमा कतिको तपाईँ वरिपरि कतिको मात्रामा क्षति भएको छ भनौँ न त?
हामी म आफू अहिले बसेको चाहिँ त्यो कुमामोतो सिटीको सेन्टरतिर पर्छ, त्यही भएर त्यो इपी सेन्टरबाट चाहिँ लगभग 10 किलोमिटरदेखि 15 किलोमिटर टाढा भएको भएर घरहरू भत्किने गर्ने त्यस्तो खालको क्षति चाहिँ भएको छैन। तर जानेर इपी सेन्टर थियो, त्यो चाहिँ एकदमै पुरानो सहर पनि हो कि यहाँको, त्यसले गर्दाखेरि त्यो पुरानो स्टाइलको घरहरू भत्किने अनि घरमा भत्किएको घरमा अलिअलि आगो लागेर त्यही पुरिएको मान्छेहरू, आगोबाट निस्किन नसकेको मान्छेहरूको अलिअलि त्यो हताहत भएको जस्तो छ।
अनि फेरि अब राति पानी परेर उद्धार कार्यमा पनि कठिनाई भएको भन्ने खालको समाचारहरू पनि आइरहेछन् होइन, कस्तो के कस्तो भइरहेछ त अहिले, पानीले कतिको प्रभावित पारेको छ त?
हजुर, हिजो राति चाहिँ त्यो 9-10 बजीबाट चाहिँ पानी परिराखेको थियो, त्यो पानीले गर्दाखेरि चाहिँ अहिले त ठिक छ, अहिले ठिक छ, उद्धार कार्यमा नै अलिकति अप्ठ्यारो पार्यो होला। अनि बाहिर पार्कहरू खुला ग्राउन्डहरूमा मान्छेहरू बसिराख्नु भएको थियो, उहाँहरू पनि सबैजना छतहरू भएको त्यो स्कुलहरूको ग्राउन्डहरू अथवा स्कुलहरूको त्यो जिम्नेसियम अथवा चाहिँ पब्लिक सेन्टर कम्युनिटी सेन्टरहरूमा जस्तो गएर घरको भित्र चाहिँ बस्नु भएको छ अहिले चाहिँ।
अहिले चाहिँ तपाईँ के तपाईँ पनि अहिले सेल्टरमा आफ्नो घर बाहिर बस्दै कहिले सेल्टरमा बस्नु भएको छ कि कता हुन्छ
तपाईँहरू? लगभग यहाँ चाहिँ त्यो एरिया छुट्याएर त्यहाँको नजिकमा भएको स्कुलहरू अथवा त्यही कम्युनिटी सेन्टरहरूलाई सेल्टर बनाएको भएर हामी पनि हाम्रो परिवार अथवा अरू नेपालीहरू पनि आफ्नो घरको नजिकमा भएको त्यो सेल्टरहरूमा त्यही सेल्टरको भित्र कम्युनिटी सेन्टरमा बस्नु भएको छ। म आफू चाहिँ त्यो कार चाहिँ बाहिर त्यो स्कुलको पार्किङ भनौँ न ग्राउन्डमा पार्क गरेर कारको भित्र चाहिँ बसिरहेको छु। सबैजना त्यस्तै गर्नुभएको छ, राति सुत्ने बेलामा पानी परेको बेलामा त्यो कारको भित्र सुत्ने, अरू बेला चाहिँ बाहिर निस्कने गर्ने। हजुर,
अनि कस्तो छ अहिले त्यहाँको माहौल, कस्तो छ अहिले, कतिको मान्छेहरू कस्तो त्रसित छ कि सामान्य रूपमै लिएर बसिरहेछन् कि कस्तो छ माहौल?
सायद पहिलो भूकम्प भन्दा गएपछि चाहिँ अब सानोतिनो पछि फेरि पराकम्प आउँछ होला भन्ने एक्सपेक्टेसन चाहिँ सबैले गर्नुभएको थियो होला, तर दोस्रो चाहिँ ठुलो आयो कि, त्यसले गर्दाखेरि त्यो पहिला आएको चाहिँ पृथक भएर दोस्रो आएको चाहिँ मेन हो कि भन्ने कुराले त्यो दोस्रो गएको 12 घन्टाभित्र तेस्रो अझै ठुलो 6 भन्दा माथिको म्याग्निच्युडको जान सक्छ आफ्टर सक भनेर भनेको भएर सबैजना घरभन्दा बाहिर हुनुहुन्थ्यो। तर त्यसपछि चाहिँ हिजो र आजमा चाहिँ त्यो 3 अथवा 4 भन्दा माथिको चाहिँ गएको छैन, त्यसले गर्दा अलिकति त्यही तर पनि जान्छ कि भन्ने त्यो डरले चाहिँ मान्छेहरू घरमा जाने यसो सामान लिने निस्कने त्यस्तो गरिरहनु भएको छ अहिले पनि,
हुन त
अलिक कम चाहिँ भएको छ।
जापानमा त भुइँचालो आउने भन्ने त खास नयाँ त होइन है, हामीले अब प्राय देख्ने नै गरेको छौँ होइन, जापानमा भुइँचालो आयो भनेर त अहिले चाहिँ भनौँ न एक किसिमले अब त्यो केही वर्ष अगाडिको फुकुसिमाको घटनादेखि लिएर हुन्छ नि त्यसले अलिकति भए पनि फेरि सुनामी भुइँचालो आएपछि सुनामी वार्निङ पनि जुन जारी गरिएको थियो त्यो त हटाइएको छ होइन, तैपनि त्यस्तो खालको अलिकति भयहरू रहेको छ कि छैन अझै मानिसहरूमा भनौँ न?
सायद कुमामोतोमा चाहिँ त्यति धेरै भुइँचालो ठुलो खालको भुइँचालो नआएको चाहिँ धेरै वर्ष, यो 100 वर्षभन्दा बढीमा ठुलो भुइँचालो भनेर भनेका छन् उनीहरूले, अनि त्यही भएर त्यो भएर मान्छेहरू प्रिपेयर चाहिँ प्रिपेयर भएर जस्तो त्यो कुसिमाको पनि त्यो भइसके पछाडि चाहिँ मान्छेहरू अलिकति इमर्जेन्सी ब्याग जस्तो लाइटहरू राख्ने अलिकति खानाहरू राख्ने गरेर बस्नु भएको थियो, त्यहाँ 1-2 दिनलाई चाहिँ त्यस्तो ठुलो प्रब्लम हुन्थेन होला। तर कुमामोतो सिटी चाहिँ यो सी भन्दा अलिकति टाढा भएको भएर तुरन्त सुनामीको डर चाहिँ छैन, तर त्यो सीको साइडमा भएको ठाउँहरूमा सुरुमा चाहिँ सुनामी वार्निङ पनि थियो, पछि त्यसलाई चाहिँ लिफ्ट अप गर्यो। हजुर, तर मान्छेहरू सायद मेन्टली चाहिँ प्रिपेयर चाहिँ प्रिपेयर हुनुहुन्थ्यो, अब हामीहरू पनि त्यस्तै थियौँ, त्यो भइसके पछाडि चाहिँ केही हुन्छ कि भन्ने कुरामा अलिकति प्रिपेयरनेस चाहिँ थियो, तर अब भइहालेपछि त्यही कि हताश हुने तरिकाले चाहिँ मान्छेहरू सबैजना घरबाट हतार हतार बाहिर निस्किन राति भएको भएर पनि सायद अलिक बढी गाह्रो भयो कि जस्तो लाग्छ।
तपाईँ चाहिँ कहाँ हुनुहुन्थ्यो त्यो पहिलो भुइँचालो आउँदाखेरि?
पहिलो भुइँचालो आउँदा चाहिँ म खाना खाएर यसो फोहोर फाल्नको लागि बाहिर निस्किएको थिएँ, बाटोमा लगभग लड्ने जस्तै भयो, अनि चाहिँ दौडे गएर बच्चाहरू लिएर बाहिर त्यही घरको अगाडिको स्कुलमा गएँ। र दोस्रो चोटि जाँदाखेरि चाहिँ त्यही अघिल्लो रात नसुतेको भएर हामी मात्रै होइन सबैजना सायद ढुक्क भएर आफ्नो आफ्नो घरमा गएर सुत्नु भएको थियो कि जस्तो लाग्यो, ठ्याक्क 1:30 बजे भएको भएर यहाँको टाइम अनुसार फेरि सबैजना फेरि बाहिर निस्केर त्यस्तै छ हजुर।
अनि अब नेपालमा पनि अब भुइँचालो आएको एक वर्ष हुन लागिसकेको छ होइन, त्यो बेला पनि अब नेपालमा त्यही कुमामोटोमै बस्नुहुने धेरैले अब जापानी लगायत नेपालीहरूले पनि सहयोग गर्नुभएको थियो, कस्तो भएको थियो अहिले त्यो त्यो बेला चाहिँ नेपालको सहयोगको लागि कतिको पहलहरू भएको थियो भनौँ न त्यहाँ जापानमा?
त्यति बेला चाहिँ यहाँ कुमामोटोमा बस्ने नेपालीहरू पनि धेरै र नेपाल गइराख्नु भएको मानिसहरू पनि धेरै हुनुभएको भएर आफ्नो आफ्नो संस्था जस्तो रेड क्रस, युनिसेफहरू जस्तो संस्थाहरूले चाहिँ आफ्नै तरिकाले फन्डहरू कलेक्सन गर्नुभयो। युनिभर्सिटी को युनिभर्सिटी, प्रिफेक्चरल गभर्मेन्ट, सिटी गभर्मेन्टहरूले पनि उनीहरूको इन्टरनेसनल एसोसिएसन जस्तो छ कि एउटा अर्गनाइजेसन, त्यसको थ्रुमा त्यो त्यहाँबाट जम्मा भएको फन्डबाट जम्मा भएको पैसा चाहिँ कन्ट्रीको रेड क्रस अथवा अरू संस्थामा पठाएर सहयोग गर्नुभयो। र इन्डिभिजुअल रूपमा चाहिँ हामी जस्तै बस्ने नेपालीहरू हाम्रो साथीहरूबाट कलेक्सन भएको पैसा चाहिँ कोही चाहिँ रेड क्रसमा, कोही चाहिँ अरू संस्थाहरूकोमा चाहिँ नेपालमा अलिअलि पठाएर, त्यो ठुलो रकम चाहिँ होइन तर नेपालमा पठाएर अनि त्यही
अनि अब नेपालबाट पनि अहिले जापानको यो स्थितिमा अब सहानुभूति त अवश्य पनि व्यक्त गरिएको छ होइन, अब नेपालीहरूले सहयोग गर्ने अब त्यो पनि अवश्य पनि अब त मौका भएको भन्ने जस्तो त लाग्यो होला नि होइन तपाईँहरूलाई पनि त्यहाँ बस्नु भएर?
हजुर, हामीहरूले पनि सकेसम्म अहिले तुरुन्तै अब गरिहाल्न सक्ने खालको त्यस्तो पनि खासै केही छैन, सायद यही कन्डिसन अलिकति बढी भयो भने चाहिँ पानी, अहिले ग्यास र पानी, लगभग ग्यास चाहिँ लगभग 3 लाख घरहरूमा र पानी चाहिँ 1 लाख घर भन्दा नि 3 लाख जति मान्छे भनौँ न, पानी पनि 1 लाख जति मान्छेहरूकोमा चाहिँ अहिले सप्लाई नभएको र इलेक्ट्रिसिटी पनि त्यस्तै छ, त्यो अलिकति बढी राख्यो भने चाहिँ सायद खानाहरू अनि पसलहरूमा नि खानाहरूको सर्टेज, त्यो बाटो एक्सप्रेसवेहरू ट्रेनहरू पनि नचलेको भएर यसलाई कन्टिन्यू भयो भने चाहिँ अलिकति बढी गाह्रो हुन्छ कि जस्तो छ, तर गभर्मेन्टले पनि त्यो फोर्सहरू खटाएर सपोर्ट गरिराखेको छ यहाँ भएको नेपालीहरूको लागि चाहिँ, यहाँको दूतावास र एनआरएनको मेम्बरहरू छ नि रेगुलर कन्ट्याक्टमा छौँ, केही गर्न सकिन्छ कि भनेर, तुरन्तै अहिले गरिहाल्न सक्ने जस्तो त केही छैन, तर पनि यहाँ बसिराख्नु भएको एटलिस्ट नेपालीहरू कस्तो
कन्डिसनमा,
प्रभावित त्यस्तो चोटपटक लागेको चाहिँ छैन, तर एक दुईजना जो व्यवसाय गरेर बस्ने, रेस्टुरेन्टहरू गरेर बस्नेहरू हुनुहुन्थ्यो उहाँहरूकोमा चाहिँ त्यही अलिकति भनौँ न पर्खालहरूमा चिरा पर्ने अथवा भएको सामानहरू खस्ने, बोतलहरू फुट्ने, त्यस्तो चाहिँ धेरै उहाँहरूले काम गर्ने ठाउँमा पनि र बस्ने ठाउँमा पनि भएको जस्तो छ। मेरो पनि भर्खरै म आफूले काम गर्ने मेरो ल्याबोरेटोरीमा गएर आएको लगभग भएको सिसाको सामानहरू चाहिँ लगभग सबै फुट्या छ, अब त्यो डिटेल आउन चाहिँ बाँकी छ होला, तर त्यस्तो खासै हतात भएको भन्ने खालको चाहिँ छैन अहिले
भन्दैछ। अब होपफुली यो अब अन्तिम नै होस्, अन्तिम भन्दा पनि अब यतिको शक्तिशाली भूकम्पको भुइँचालोको सामना गर्नु नपरोस् तपाईँहरूले है, जे होस् अहिलेको लागि चाहिँ हामीले समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
हजुर हजुर हजुर, धन्यवाद ल सबैजनाले हाम्रो लागि सोचिदिनु भएकोमा र प्रे गरिदिनु भएकोमा धन्यवाद, सायद यसलाई सजिलै ओभरकम गर्न सक्छौँ होला जस्तो लाग्छ, कम पनि हुँदै गएको छ।